السلام علیکم ورحمۃ اللہ وبرکاتہ. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فان خیر الحدیث کتاب اللہ وخیر الحج حج محمد صلی اللہ علیہ وسلم، فان شر الامور محدثاتها وکل محدثۃ بدعۃ وکل بدعۃ دلالہ وکل دلالۃ فی النار. اعوذ باللہ من الشیطان الرجیم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. رب يسر ولا تعسر وتمم بالخير وما ابرئ. 13واں جزء ہے سورۃ یوسف کی آیت نمبر 53 سے. اعوذ باللہ من الشیطان الرجیم. وما ابرئ نفسی ان النفس لامارۃ بالسوء الا ما رحم ربی ان ربی غفور رحیم. میں اپنے نفس کی پاکیزگی بیان نہیں کرتا، بے شک نفس تو برائی پر ہی ابھارنے والا ہے، مگر یہ کہ میرا پروردگار ہی اپنا رحم کرے، یقیناً میرے پالنے والا بڑی بخشش کرنے والا اور بہت مہربانی فرمانے والا ہے. بادشاہ نے کہا، اسے میرے پاس لاؤ کہ میں اسے اپنے خاص کاموں کے لیے مقرر کر لوں. پھر جب اس سے بات چیت کی تو کہنے لگا کہ آپ ہمارے ہاں آج سے عزت والے اور امانت دار ہیں. یوسف علیہ السلام نے کہا، آپ مجھے ملک کے خزانوں پر مقرر کر دیجئے، میں حفاظت کرنے والا اور باخبر ہوں. وَكَذَلِكَ مَكَّنَّا لِيُوسُفَ فِي الْأَرْضِ، اسی طرح ہم نے یوسف علیہ السلام کو ملک کا قبضہ دے دیا کہ وہ جہاں کہیں چاہے رہے سہے. ہم جسے چاہیں اپنی رحمت پہنچا دیتے ہیں، ہم نیکوکاروں کا ثواب ضائع نہیں کرتے. وَلَأَجْرُ الْآخِرَةِ خَيْرٌ لِّلَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ. یقیناً ایمانداروں اور پرہیزگاروں کا آخرت کا اجر بہت ہی بہتر ہے. یہ تھا رکوع نمبر 1 سورۃ یوسف 13واں پارہ. اس کا عنوان کیا ہے؟ جیل سے تخت تک. عجیب و غریب کہانی ہے انسانوں کی زندگی کے اتار چڑھاؤ کی. ایک وہ وقت تھا کہ یوسف علیہ السلام بے گناہ ہونے کے باوجود کئی سال جیل میں پڑے رہے. اب حالات نے پلٹا کھایا، جیل سے نکلے تو کہاں گئے؟ تخت پر گئے. اور یہی اللہ تعالیٰ ہمیں بتاتا ہے کہ یہ دن ہے جن کو ہم پھیرتے رہتے ہیں. اس رکوع میں ابتدا میں ہم نے حضرت یوسف علیہ السلام کا اظہار حق دیکھا، حق کا اظہار کیا. اس میں انہوں نے اپنے نفس کو گناہوں سے بری قرار نہیں دیا اور فرمایا کہ نفس تو برائی ہی پر مائل کرتا ہے، جس پر اللہ کی رحمت ہو جائے وہ بچے گا، ورنہ ہر بندہ نفس کی طرف چلے گا. اس آیت پہ اگر ہم غور کر کے دیکھیں تو یاد رکھیے کہ انسانی نفس کے تین درجے ہوتے ہیں. ایک ہوتا ہے نفس امارہ، دوسرا نفس لوامہ، اور تیسرا ہوتا ہے نفس مطمئنہ. نفس امارہ کیا ہوتا ہے؟ جو انسان کو برائی کا حکم دیتا ہے. انسان جب بھی کوئی کام کرنے لگتا ہے تو ہمیشہ اس کے ذہن میں ابتدا میں ایک برا خیال آتا ہے، یہ کر لو. نفس امارہ کیا ہے؟ حیوانیت کے تقاضے، زیادہ کھانا، زیادہ سونا، زیادہ لذت پانا، خود غرضی، کسی کی پرواہ نہ کرنا، دوسروں کا حق کھا جانا. یہ کون سے تقاضے ہیں؟ نفس امارہ کے. حیوانیت ہوتی ہے انسان کے اندر، بہیمیت. نفس لوامہ کیا ہوتا ہے؟ ملامت کرنے والا نفس، اسی کا دوسرا نام ہے ضمیر. جب بھی انسان کوئی برا کام کرتا ہے تو اس کے اندر سے ایک چوٹ پڑتی ہے کہ یہ تم نے ٹھیک نہیں کیا. کوئی پولیس اس کو نہ پکڑے لیکن اندر کی پولیس پکڑتی ہے اس کو کہ غلط کر کے آئے ہو. بستر پہ کروٹیں لینا، گناہ کے بعد دل کے اوپر ایک بوجھ کا پڑنا، احساس جرم کا ہونا، کچھ نہ ہوتے ہوئے بھی دل کا گھٹن محسوس کرنا، خام خواہ رونے کو دل کرنا، یہ سارے نفس امارہ، نفس لوامہ کی نعمتیں ہیں. جس بندے کو یہ مل گئیں پھر وہ بندہ اپنے گناہوں پہ خود کو مطمئن نہیں کرتا، اور نفس لوامہ ہی کے ذریعے سے پھر اخلاص اور ایثار اور قربانی کا جذبہ پیدا ہوتا ہے۔ پھر اس کے بعد ایک تیسرا نفس پیدا ہوتا ہے، نفس مطمئنہ کا۔ نفس مطمئنہ کیا ہے؟ اگر ہم اپنے نفس کو سدھار لیں، اس کی تربیت کر لیں، تو نفس مطمئنہ پیدا ہوتا ہے۔ سوار ہوتے ہیں نا آپ لوگ کسی نہ کسی چیز پہ، اگر آپ سوچیں کہ نفس امارہ سواری ہو اور نفس لوامہ اس پر بیٹھا ہوا سوار ہے، دب گیا نا نفس امارہ، نفس امارہ سوار ہے، وہ چڑھ گیا گھوڑے پہ، اور گھوڑا کیا ہے؟ نفس امارہ، جو دب گیا نا اس کے اوپر آ گیا۔ اگر یہ کیفیت انسانی زندگی کی ہو تو منزل بن جاتی ہے نفس مطمئنہ۔ اور وہ لوگ جو نفس امارہ کو غالب کر دیتے ہیں، سوار کر دیتے ہیں، اور لوامہ کو مغلوب کر دیتے ہیں، تو پھر ان کی زندگی غیر یقینی اور مطمئن نہیں رہتی۔ انسانی نفس جو ہے یہ ایک بے لگام گھوڑے کی طرح ہے، اگر اسے سدھا لیا جائے تو نیکی کرنا آسان ہو جاتا ہے، اور اگر اس کو ڈھیلا چھوڑ دیں تو وہی گھوڑا بعض دفعہ اپنے مالک کے اوپر بیٹھ جاتا ہے، جب اس کو غصہ آتا ہے تو وہ اپنے مالک کے اوپر آتا ہے۔ لہٰذا انسان کو کوشش کیا کرنی چاہیے کہ اپنی شخصیت کو نشو نما دے کر اپنے آپ کو اتنا مضبوط کرے کہ اس کا نفس لوامہ مضبوط ہو، اور ایک وقت آئے کہ اس کے اندر پھر واقعی برائی کو برائی سمجھنے کی، اس سے رکنے کی صلاحیت پیدا ہو۔ انبیاء کرام کی نفسیں جو ہیں وہ نفس مطمئنہ ہوتی ہیں، کیونکہ وہ اپنے نفس امارہ کو مغلوب کر کے نفس لوامہ کو غالب کر دیتے ہیں۔ اس موضوع پہ ایک بہت اچھا لیکچر، نفس اس کا نام کیا تھا، ملامت سے اطمینان تک، ہم نے ابھی رمضان سے پہلے ایک سیریز کی تھی آن لائن جس میں دل کو بدلنے کے بارے میں باتیں تھی، تو بہت ہی تفصیل سے ہم نے اس تین قسم کے نفسوں کے اوپر بات کی تھی۔ اگر کسی طرح ممکن ہو تو آپ اس کو سن سکتے ہیں، واقعی اس سے آپ دیکھیں گے کہ آپ کو اپنے اوپر قابو پانے میں بہت ساری مدد ملے گی۔ تو بہرحال اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہمیں دعا بھی سکھائی ہے کہ ہم کس طرح اپنے نفس کی شرارتوں سے پناہ مانگ سکیں۔ ایک دعا ہے، اللہم انی اعوذ بک من قلب لا یخشا ومن نفس لا تشبع ومن علم لا ينفع ومن دعوت لا يستجاب لها۔ اس میں اگر نفس کے شر سے پناہ مانگنے کو تصور میں رکھتے ہوئے زیادہ سے زیادہ دیکھیں گے تو انشاءاللہ تعالی آپ کو زیادہ فائدہ ہوگا۔ اس کے بعد دوسری چیز، یہاں سے پھر حضرت یوسف علیہ السلام کی زندگی کی کہانی شروع ہوتی ہے۔ بادشاہ نے ان کو منصب کی دعوت دی کہ آپ ہمارے پاس عزت والے بنیں گے۔ بادشاہ نے یوسف علیہ السلام کی قدر کو پہچان لیا، اور حضرت یوسف علیہ السلام نے کہا کہ میں خزانوں کی دیکھ بھال جو ہے وہ اچھی طرح کر سکتا ہوں، اور پھر بادشاہ نے ان کو، یعنی حضرت یوسف جو تھے وہ اس ملک کے وزیر خزانہ بن گئے۔ اور آپ کو معلوم ہے کہ کتنا حساس یہ عہدہ ہوتا ہے۔ اگر اس پورے واقعے کے اوپر ہم اپنے طور پہ کچھ کمنٹ کریں اور اپنی زندگی کے لیے عمل لیں، تو نمبر ایک کیا ہے کہ نفس امارہ کو مغلوب کرنا ہے، برائی کے خیالات دل میں آتے ہی اس کو دبانا ہے۔ اسی طرح آپ دیکھیے کہ جب انسان نفس کی چیزوں کو کھلا چھوڑ دیتا ہے تو وہ پھر نقصان میں پڑتا ہے۔ پھر اس سے ہم نے ایک اور چیز سیکھی کہ جس انسان کے اندر کوئی خیر ہوتی ہے اللہ تعالیٰ ضرور اس کی قدردانی کرواتا ہے۔ پھر ایک اور چیز ہم نے سیکھی کہ حضرت یوسف کو اپنی خوبی معلوم تھی، لہٰذا اگر ہم کہیں جائیں اور ہمارے اندر کوئی خاص خوبی ہو تو ہم اپنی آفر دے سکتے ہیں، لوگوں کو پیشکش کر سکتے ہیں کہ میں اس کام میں زیادہ بہتر ہوں۔ پھر اسے ایک اور بات پتہ چلی کہ غیر مسلم حکمرانوں سے عہدے جو ہیں وہ قبول کیے جا سکتے ہیں، کیونکہ اس وقت وہ ملک ایک غیر مسلم ملک تھا۔ پھر اس سے ہم نے ایک اور چیز سیکھی، اور وہ کیا ہے کہ جو ایمان اور تقوی اختیار کرتا ہے اللہ اس کا اجر ضائع نہیں کرتا۔ حضرت یوسف کو جس چیز کا پھل ملا وہ ان کا ایمان، تقوی اور ان کا صبر تھا۔ زندگی کے اندر کبھی بھی مشکلات آ سکتی ہیں ہر ایک کے ساتھ. مایوس نہیں ہونا اور اپنے آپ کو کبھی بھی مظلوم نہیں سمجھنا. کوئی مشکل آئے تو اس کے اوپر اللہ سے مدد مانگنی ہے. انشاءاللہ تعالی ایک وقت آئے گا کہ حالات سنور جائیں گے. چلیے رکوع نمبر دو پہ چلتے ہیں. وَجَاءَ اِخْوَةُ يُوسُفَ فَدَخَلُوا عَلَيْهِ فَعَرَفَهُمْ وَهُمْ لَهُ مُنْكِرُونَ. یوسف کے بھائی آئے اور یوسف کے پاس گئے تو اس نے انہیں پہچان لیا اور انہوں نے اسے نہ پہچانا. وہ کیسے پہچانتے؟ وہ تو اس کو مار چکے تھے. انہوں نے تو سوچا بھی نہیں تھا کہ جس کو ہم نے کنویں میں پھینکا تھا جب ملے گا تو ہمیں تخت پہ بیٹھا ہوا ملے گا. اللہ اکبر. جب انہیں ان کا اسباب مہیا کر دیا تو کہا کہ تم میرے پاس اپنے اس بھائی کو بھی لانا جو تمہارے باپ سے ہے. کہ تم نے نہیں دیکھا کہ میں پورا ناپ کر دیتا ہوں اور میں ہوں بھی بہترین میزبانی کرنے والوں میں سے. بس اگر تم اسے لے کر پاس نہ آئے تو میری طرف سے تمہیں کوئی ناپ بھی نہ ملے گا بلکہ تم میرے قریب بھی نہ پھٹکنا. انہوں نے کہا اچھا ہم اس کے باپ کو اس کے بارے میں پھسلائیں گے اور پوری کوشش کریں گے. اپنی خدمتگاروں سے کہا کہ ان کی پونجی انہی کی بوریوں میں رکھ دو کہ جبکہ وہ لوٹ کر اپنے اہل و عیال میں جائیں اور پونجیوں کو پہچان لیں تو بہت ممکن ہے کہ یہ پھر لوٹ کر آئیں. جب یہ لوگ لوٹ کر اپنے والد کے پاس گئے تو کہنے لگے ہم سے تو غلے کا ناپ روک لیا گیا, اب آپ ہمارے ساتھ ہمارے بھائی کو بھیجئے کہ ہم پیمانہ بھر کر لائیں, ہم اس کی نگہبانی کے ذمہ دار ہیں. یعقوب علیہ السلام نے کہا مجھے تو اس کے بارے میں تمہارا بس ویسا ہی اعتبار ہے جیسا اس سے پہلے اس کے بھائی کے بارے میں تھا. بس اللہ ہی بہترین حافظ ہے اور وہ سب مہربانوں سے بڑا مہربان ہے. فلما فتحوا متاعهم, اور جب انہوں نے اپنا اسباب کھولا تو اپنا سرمایہ موجود پایا جو ان کی جانب لوٹا دیا گیا تھا. کہنے لگے اے ہمارے باپ ہمیں اور کیا چاہیے, دیکھیے تو یہ ہمارا سرمایہ بھی ہمیں واپس لوٹا دیا گیا, ہم اپنے خاندان کو رسد لا دیں گے اور اپنے بھائی کی نگرانی کریں گے اور ایک اونٹ کے بوجھ کا غلہ زیادہ لائیں گے, یہ ناپ تو بہت آسان ہے. قال لن ارسلہ معکم, یعقوب علیہ السلام نے کہا میں تو اسے ہرگز ہرگز تمہارے ساتھ نہ بھیجوں گا جب تک کہ تم اللہ کو بیچ میں رکھ کر مجھے قول و اقرار نہ دو کہ تم اسے میرے پاس پہنچا دو گے سوائے اس صورت کے کہ تم سب گرفتار کر لیے جاؤ. جب انہوں نے پکا اقرار دے دیا تو انہوں نے کہا ہم جو کہتے ہیں اللہ اس پر نگہبان ہے. اور یعقوب علیہ السلام نے کہا اے میرے بچوں تم سب ایک دروازے سے نہ جانا بلکہ کئی جدا جدا دروازوں سے داخل ہونا, میں اللہ کی طرف سے آنے والی کسی چیز کو تم سے ٹال تو نہیں سکتا, حکم صرف اللہ کا چلتا ہے, میرا کامل بھروسہ ہے اسی پر اور ہر ایک بھروسہ کرنے والے کو اسی پر بھروسہ کرنا چاہیے. جب وہ انہی راستوں سے جن کا حکم ان کے والد نے ان کو دیا تھا گئے, کچھ نہ تھا کہ اللہ نے جو بات مقرر کر دی ہے وہ اس سے ذرا بھی بچا لے. مگر یعقوب علیہ السلام کے دل میں ایک خیال پیدا ہوا جسے اس نے پورا کر لیا. بلا شبہ وہ ہمارے سکھلائے ہوئے علم کا عالم تھا لیکن اکثر لوگ جانتے نہیں. یہ تھا رکوع نمبر دو. اس کا عنوان کیا ہے؟ کئی سال کے بعد کی ملاقات. آج یوسف کئی سال کے بعد اپنے بھائیوں سے ملتے ہیں. ہوا کیا کہ جب یوسف علیہ السلام کو مصر کا وزیر خزانہ بنا دیا گیا تو اس کے بعد وہی بادشاہ کے خواب کے مطابق ایک بہت بڑا قحط آیا جس نے اس قریب کے سارے علاقے کو گھیر لیا. یوسف علیہ السلام نے حکمت عملی کے ساتھ جو بھی فصل اس سے پہلے آتی تھی اس کو محفوظ کیا ہوا تھا. اب نتیجہ کیا نکلا کہ ارد گرد سارے ملکوں میں غلہ نہیں تھا لیکن مصر میں موجود تھا. نہ صرف یہ کہ اپنے لیے موجود تھا بلکہ دوسرے ملکوں کے لیے بھی کچھ لوگوں کے لیے ان میں جمع تھا. تو یوسف علیہ السلام نے ایک قانون بنایا कि दूसरे मुल्कों या इलाकों में से जो भी लोग आए, हर एक शख्स को एक ऊंट के ऊपर जितना सामान आता है ये कोटा मुकर्रर कर दिया, इतना गल्ला दिया जाएगा। अब भाई और सब लोग, हजरत याकूब अलैहिस्सलाम भी केनान में रहते थे जो मिस्र के करीब था, तो उन्होंने सुना कि मिस्र के अंदर कुछ एक ऐसी जगह है कि जहां से अनाज मिलता है। चुनांचे वो सब भाई जो हैं बिनयामीन को छोड़ के, जो सबसे छोटे थे, वो गए और उन्होंने फिर उनसे मुतालबा किया। तो उससे नतीजा क्या हुआ कि जब वो लोग गए तो भाइयों को तो नहीं पता था कि यहाँ हजरत यूसुफ अलैहिस्सलाम अब एक वजीर खजाना के रूप में है, तो भाइयों को हजरत यूसुफ ने पहचान लिया। जाहिर बात है कि एक तो इसमें बहुत सारी बातें दिखती हैं कि अल्लाह ताला एक इल्म की बुनियाद पे फरासत भी दे देता है, दूसरी ये बात है कि वो बहुत सारे थे और बड़ी उम्र के थे, भाइयों के जहन में थी, और सबसे बड़ी बात यही है कि वो भाई तो सोच ही नहीं सकते थे कि यूसुफ अलैहिस्सलाम जिंदा है। उनका तो ख्याल था कि वो ख़त्म हो चुके होंगे। लिहाजा भाई रुकू के शुरू में हमने देखा कि यूसुफ अलैहिस्सलाम के भाई उनके पास आते हैं, फिर वो उनको अनाज देते हैं, फिर उनको कहते हैं कि वापसी अपने साथ दूसरे भाई को भी लाना। कौन से भाई को? जो यूसुफ अलैहिस्सलाम के सगे थे, बिनयामीन, जो उनको मिलना चाहते थे। तो भाइयों ने कहा कि हमारा ख्याल है कि हमारा बाप जो है हमें उसको हमारे साथ नहीं आने देगा। इन्होंने कहा नहीं, तुम कोशिश करना, अगर तुम उसको लाओगे तो मैं तुम्हें एक ऊंट और ज्यादा अनाज दूंगा। हजरत यूसुफ ने उनको दोबारा वापस बुलाने की नीयत से और उन पर एहसान करने की नीयत से उनके पैसे जो उनसे लिए थे वो वापस उनके सामान में डाल दिए, यानी गल्ला भी दे दिया और पैसे भी वापस कर दिए। अब जब भाई वापस गए तो अब अगला रुकू का जो हिस्सा है उसमें हमने फिर उन बाप बेटों के बीच का मुकालमा देखा कि बेटों ने किस तरह बताया कि देखें हमें इतना गल्ला भी मिल गया और अब लेकिन शर्त क्या है कि अगली दफा तब मिलेगा जब हम अपने छोटे बेटे भाई को भी लेके जाएंगे। तो बाप चूंकि एक दफा चोट खा चुके थे तो उन्होंने कहा कि मैं तो तुम्हारे साथ नहीं भेजने दूंगा इसको, क्योंकि पहले एक दफा हम यानी यूसुफ के साथ जो मामला हो चुका था। और इस पे वही बात याद आती है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मोमिन एक सुराख से दो बार नहीं डसा जाता। हम कई दफ़ा ज़िंदगी में बहुत तजुर्बात करने के शौक में एक ही काम बार बार करते रहते हैं और अगर हालात ना बदलें तो कई दफ़ा वही नतीजा निकलता है जो कि कई साल पहले निकला था। तो लिहाजा उन्होंने थोड़ी मतलब पेशबंदी की और उनको साथ भेजने से इनकार किया, लेकिन फिर उन्होंने कायल किया। इतनी इन्हीं बातों में उन्होंने जब सामान खोला तो उसमें पूंजी भी निकल आई, तो अब उनके दिल में और रग़बत पैदा हुई जाने की कि देखें पैसे भी मिल गए और जाना भी है। बाज़ कहते हैं कि इसलिए भी यूसुफ अलैहिस्सलाम ने भेज दे दिए कि शायद इसी बहाने वापस आएंगे, क्योंकि बाज़ दफ़ा इंसान एक दफ़ा आता है तो वो दोबारा नहीं आना चाहता, लेकिन वहाँ उसकी कोई चीज़ छूट जाती है तो वो चीज़ लेने के बहाने दोबारा आता है। तो लिहाजा इस पूरे रुकू में हमारे लिए बहुत ही खूबसूरत अमल की बातें हैं। कौन कौन सी हैं लिख लेते हैं जल्दी से। पहली बात तो हमने इसमें यह सीखी हिकमत अमली, मन्ने मोमिन को हकीम होना चाहिए, जितनी हिकमतें दीन के अंदर रह के इंसान इस्तेमाल कर सके वो सारा कुछ वो फ़ायदा ले सकता है। दूसरी चीज़ यूसुफ अलैहिस्सलाम का तहम्मुल, इतने साल के बाद अपने कातिलों को देखा, यानी जिन्होंने कत्ल की कोशिश की क्या कर सकते थे, पुलिस को बुलाओ इनको जेल में डाल दो, लेकिन क्या बड़ा ज़र्फ़ है, क्या खूबी है कि किसी को एहसास तक नहीं होने दिया बल्कि उनको और ज्यादा दिया। खेल विद काइंडनेस, ये होता है बंदे मोमिन के अखलाक कि दुश्मनों के साथ भी इस तरह मिले कि उनको लगे कि ये मेरा दोस्त है। कभी भी जिंदगी में आपके दिल आपका दिल भी कोई दुखाएगा, कोई आपको भी दुख देगा, आपको तड़पाएगा, आपको बेचैन करेगा, उसके बाद एक ही रास्ता क्या है कि आप उसको दिखाए, आप उसके साथ बदला ले लें, आप उसको बदनाम करें, आप उसके साथ जो बुरा कर सकते हैं कर लें। लेकिन एक दूसरा रास्ता क्या होता है, मुआफ, दरगुजर, बर्दाश्त, कोई बात नहीं। इसी पे आज की हदीस जो है वही है जो कल हमने जिक्र भी किया था कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि ए अश्शो तेरे अंदर दो खूबियां हैं जिनको रब पसंद करता है और वो कौन सी हैं, अलहिल्म वल इना, तहम्मुल और बुर्दबारी। जिस इंसान की जिंदगी में ये माफी और दरगुजर का रवैया आ जाता है आप यकीन करें कि वो जीत जाता है, वो बेताज बादशाह, उसको अपनी जिंदगी भी खुशी से गुजरती है और दूसरों के साथ उसका मामला भी खुशगुन होता है। इसके बरक्स जब हम लोगों को माफ नहीं करते तो हकीकत में हम अपनी आग में खुद जल रहे होते हैं। किसी को तो इतना हम नहीं जलाते, उसको पता भी नहीं होता, लेकिन हम कुढ़ते रहते हैं, अपने आप को रोग लगा लेते हैं, बीमारियां ले आते हैं। तो इसमें बहुत ही प्यारी बात क्या है कि यूसुफ अलैहिस्सलाम ने भाइयों के साथ दरगुजर किया, बल्कि एहसान का रवैया अख्तियार किया, सिर्फ चीज नहीं दी बल्कि उनको और ज्यादा दिया। क्योंकि इसी से फिर इंसान बड़े काम करता है। जिंदगी में एक बात लिख लें कि अगर आपने कोई बड़े काम करने हैं ना, तो आपको बड़े हौसले रखने पड़ेंगे, बड़ी हिम्मत रखनी पड़ेगी, अपने दिल को बहुत बड़ा करना पड़ेगा, फिर आप इंशाल्लाह किसी काम को करने का के काबिल होंगे। फिर इसमें एक और चीज जो हमने सीखी वो क्या है कि मसलहत पसंदी। हज़रत याकूब अलैहिस्सलाम ने बहुत ही खूबसूरत किस्म की हिदायत की अपने बेटों को कि देखो अव्वल तो तुम जाना ना, और अगर अब जा ही रहे हो तो फिर तुम एक दरवाजे से ना जाना, मुख्तलिफ तरह से जाना। ऐसा उन्होंने क्यों कहा इसके बारे में आता है कि उनको डर था कि कहीं मेरे बच्चों को नजर ना लग जाए। जाहिर है कि भाई तो यूसुफ ही के थे, खूबसूरत सहरा के पले हुए, ऊंचे लंबे गोरे चिट्टे, तो अगर सारे इकट्ठे जाते हैं तो नजरे बद का डर है, या दूसरा ये कि लोग डर भी सकते हैं कि ये कौन है, किस इरादे से आए हैं। तो इससे हमें ये चीज भी पता चली कि इंसान असबाब की हद तक मसलहत कर सकता है। हिकमत की तकाजा ये है, खामखा किसी चीज को बहुत ज्यादा बना ठना के पेश करना ये भी दुरुस्त नहीं। मैंने देखा है कि अल्लाह ताला जब बच्चे देता है इन बहनों को, तो बच्चे भी खूबसूरत होते हैं अल्लाह ताला की रहमत से, लेकिन फिर उनको खूब अच्छे अच्छे कपड़े पहना के बाहर लाती हैं। छोटा बच्चा खासतौर पर, अब देखिए जब एक साल दो साल के हैं, मासूमियत भी है, अगर रंग भी गोरा है, अब अगर आप उसको रेड कलर के ब्लू कलर के कपड़े पहनाते हैं या बहुत ही ज्यादा अट्रैक्टिव बनाते हैं, क्या होगा, एकदम सबकी नजरों में आएगा। मुझे किसी की बात याद है कि वो बिल्कुल बच्चों को अच्छे बड़े कपड़े, इससे शोख कपड़े नहीं पहनाने देते थे, कहते थे पहले पहनाते हो तुम लोग, फिर बाद में कहते हो कि सारी रात रोता रहे, इसको नजर लग गई है, ये हो गया, ये बरहक है। इससे नजर का भी मसला हमें समझ में आता है कि बुखारी की रिवायत है कि अल आइनु हक्कुन, नजर बद बरहक है, लग सकती है। इसका तोड़ क्या, नबी सल्लम ने बताया कि जब तुम्हें कोई चीज अच्छी लगे अपनी या किसी की, तो उसको देख के कहो माशाल्लाह या अल्लाहुम्मा बारिक लकुम, कि अल्लाह ताला तुम्हें इसमें बरकत दे। फिर उसमें यह है कि अगर कभी ऐसा हो जाए, इसका डर हो, तो आयतुल कुर्सी पढ़ना, कुल पढ़ना, सूरह फातिहा को अगर पूरे यकीन के साथ पढ़ के किसी चीज पे फूंकते हैं तो नजर नहीं लगती। लेकिन यह है कि बहरहाल असबाब की हद तक इंसान जो है वो काम कर सकता है। फिर इससे एक और चीज पता चली कि असबाब इख्तियार करने के बावजूद हो तकदीर वाली बात होके रहती है, यानी इंसान तकदीर के आगे बेबस है, तदबीर तकदीर के आगे बेबस है। काम कर लिया, सब कुछ किया, खटक भी थी दिल में, लेकिन इसके बावजूद फिर भी वही हुआ जिससे हजरत याकूब अलैहिस्सलाम डर रहे थे। इसके बाद अब आप देखते हैं कि भाई दूसरी दफा हजरत याकूब यूसुफ अलैहिस्सलाम के पास जाएंगे, और फिर इस दफा उनके साथ छोटे भाई भी हैं। देखते हैं रुकू नंबर 3 को, ولما دخلوا على يوسف آوى إليه أخاه قال إني أنا أخوك فلا تبتئس بما كانوا يعملون। ये सब जब यूसुफ अलैहिस्सलाम के पास पहुंच गए तो इसने अपने भाई को अपने पास बिठा लिया और कहा कि मैं तेरा भाई यूसुफ हूँ, बस ये जो कुछ करते रहे इसका कुछ रंज न कर। फिर जब इन्हें इनका सामान असबाब ठीक ठाक करके दिया, तो अपने भाई के असबाब में पानी पीने का प्याला रख दिया। फिर एक आवाज देने वाले ने पुकार कर कहा, ऐ काफले वालो, तुम लोग तो चोर हो। उन्होंने इनकी तरफ मुंह फेर कर कहा कि तुम्हारी क्या चीज खोई है। जवाब दिया, शाही पैमाना गुम है, जो इसे ले आए उसे एक ऊंट के बोझ का गल्ला मिलेगा, इस वादे का मैं जामिन हूँ। उन्होंने कहा, अल्लाह की कसम, तुमको खूब इल्म है कि हम मुल्क में फसाद फैलाने के लिए नहीं आए और ना हम चोर हैं। उन्होंने कहा, अच्छा चोर की क्या सजा है अगर तुम झूठे हो। जवाब दिया कि इसकी यही सजा है कि इसके असबाब में से पाया जाए, वही इसका बदला है। हम तो ऐसे जालिमों को यही सजा दिया करते हैं। बस यूसुफ अलैहिस्सलाम ने इनके सामान की तलाशी शुरू की। اپنے بھائی کے سامان کی تلاشی سے پہلے، پھر اس پیمانے کو اپنے بھائی کے سامان سے نکالا۔ ہم نے یوسف کے لیے اسی طرح یہ تدبیر کی۔ اس بادشاہ کے قانون کی روح سے یہ اپنے بھائی کو نہ لے سکتا تھا، مگر یہ کہ اللہ کو منظور ہو ہم جس کے چاہیں درجے بلند کر دیں۔ وفوق کل ذی علم علیم، ہر صاحب علم پر فوقیت رکھنے والا دوسرا صاحب علم موجود ہے۔ انہوں نے کہا، اگر اس نے چوری کی تو یہ کوئی تعجب کی بات نہیں، اس کا بھائی بھی پہلے سے چوری کر چکا ہے۔ یوسف علیہ السلام نے اس بات کو اپنے دل میں رکھ لیا اور ان کے سامنے بالکل ظاہر نہ کیا۔ کہا کہ تم بدتر جگہ میں ہو، اور جو تم بیان کرتے ہو اسے اللہ ہی خوب جانتا ہے۔ قالوا یا ایہا العزیز، انہوں نے کہا، اے عزیز مصر، اس کے والد بہت بڑی عمر کے بوڑھے شخص ہیں، آپ اس کے بدلے ہم میں سے کسی کو لے لیجئے، ہم دیکھتے ہیں کہ آپ بڑے نفیس نیک انسان ہیں۔ قال معاذ اللہ، یوسف علیہ السلام نے کہا، ہم نے جس کے پاس اپنی چیز پائی ہے اس کے سوا دوسرے کی گرفتاری کرنے سے اللہ کی پناہ چاہتے ہیں، ایسا کرنے سے تو ہم یقیناً ناانصافی کرنے والوں میں سے ہو جائیں گے۔ یہ ہے تیسرا رکوع، اس کا عنوان کیا ہے؟ بھائی کو روکنے کے لیے یوسف علیہ السلام کی تدبیر۔ جیسا کہ ہم نے دیکھا کہ اس رکوع میں جو مین پوائنٹ ہیں اس کے، وہ کیا ہیں کہ بھائی دوسری دفعہ آئے تو بنیامین کو لے کے آئے، حضرت یعقوب علیہ السلام نے ان کو اللہ کی حفاظت میں اور ان سے قسم لے کے کہ تم ان کی حفاظت کرو کے بھیج دیا۔ اب بھائی کو جب آئے تو یوسف علیہ السلام نے ان کو پہچان لیا، تنہائی میں ان کو بلا کے کہا کہ دیکھو میں تمہارا بھائی ہوں، اور اپنی حقیقت کھول دی، لیکن کہا کہ دوسروں کو نہ بتانا۔ پھر اس میں ہم نے دیکھا کہ انہوں نے یوسف علیہ السلام کو اس بات کی تسلی دی کہ جو یہ تمہارے ساتھ کرتے آئے ہیں تم اس کا غم نہ کرو۔ اس پہ مفسرین نے بات کی ہے کہ انہوں نے چھوٹے بھائی کو بھی نقصان دینے کی کوشش کی تھی، لیکن اللہ تعالیٰ نے اس کو بچا لیا۔ اب یوسف علیہ السلام نہیں چاہتے تھے کہ ان کا یہ بھائی جو ہے یہ واپس جائے، کیونکہ اتنے سال کی جدائی، محبت، اور یہ ایک بادشاہ ہیں وہاں، وہ پتہ نہیں کس حال میں رہتا ہوگا۔ تو یوسف علیہ السلام نے اس کے لیے ایک تدبیر سوچی، اور وہ کیا تھی کہ ان کو بنیامین کو رکھا جائے۔ اس کا طریقہ کیا کیا کہ ایک پیالہ تھا یوسف علیہ السلام کا، جو اس کو ان کے سامان میں رکھ دیا، اور یہ سب اللہ کے حکم سے ہوا یہ تدبیر سکھانے کا۔ اب جب قافلہ نکلنے لگا تو ایک دم شور مچا کہ بادشاہ کا پیالہ گم ہے، لہذا تلاشی لی جائے۔ سب کی تلاشی لی، ادھر ادھر کرتے کرتے بنیامین کی بھی سامان کی تلاشی لی، اس میں سے وہ نکل گیا۔ اب جب اس میں سے نکلا تو ظاہری بات ہے کہ وہ اس وقت اس چیز کے مرتکب پائے کہ انہوں نے چوری کی ہے۔ اب اس دور میں جو دین ابراہیمی تھا اس میں چور کی سزا کیا تھی کہ جس نے چوری کی ہے اس کو چوری کرنے کے والے کے پاس ایک سال تک رہنا پڑے گا، یہ ایک اس دور کی سزا تھی۔ اس کے برعکس جو مصر کا قانون تھا اس میں یہ سزا نہیں تھی۔ حضرت یوسف علیہ السلام نے اپنے بھائیوں سے ہی بتایا کہ تم بتاؤ کہ تمہارے دین میں اس کی کیا سزا ہے، تو انہوں نے بتایا یہ سزا ہے، تو کہنے لگے کہ بس پھر اس کا مطلب یہ ہے کہ یہ بچہ جو ہے اب ایک سال تک میرے پاس رہے گا، میں اس کو تم سے جانے نہیں دوں گا۔ اب یہ بات سن کے ان کو وہ سارا وقت یاد آ گیا جو پیچھے یوسف کے ساتھ ہو چکا تھا، باپ کو کیا جواب دیں گے۔ تو اس پہ یہ جو ہے یہ بہت زیادہ پریشان ہوئے اور کہنے لگے کہ دیکھو اس کا باپ بوڑھا ہے، اور تم ہم میں سے کسی کو رکھ لو، یعنی ہم 10 لوگ ہیں ان میں سے کسی کو رکھ لو، اس کو چھوڑ دیں۔ تو حضرت یوسف علیہ السلام نے کہا کہ ایسا تو میں نہیں کروں گا، کیونکہ جس سے چوری کی کا سامان نکلا ہے اسی کو پکڑوں گا۔ اب یہ دیکھیے کہ اس سارے کے اندر ہمارے لیے جو عمل کی باتیں ہیں، پہلی بات کیا ہے اس میں حکمت کی باتوں میں سے، اور وہ کیا ہے کہ انسان کو اگر کسی کے پر اعتماد کر کے اگر اس کو کوئی بات بتا دی جائے تو اس کو دوسروں پہ ظاہر نہیں کرنی، جیسا کہ ان کے چھوٹے بھائی نے نہیں کی۔ پھر دوسری چیز ہم نے اس میں حکمت عملی کو دیکھا کہ کس طریقے سے اچھے انداز سے یوسف علیہ السلام نے اپنے بھائی کو رکھا۔ تیسری چیز ہم نے اس میں یہ سیکھی کہ اگر کسی، جیسے بھائی کے سامان میں ان کو پتہ تھا موجود ہے لیکن دوسروں کی تلاشی لی، کہ انڈائریکٹ کسی پہ بات کرنا، اگر بالکل سیدھا ہی پہلے ہی ان کا پیالہ، ان کا سامان دیکھتے تو پتہ شک ہوتا کہ آپ نے اسی کا سامان کیوں کھولا۔ تو اس سے کچھ بہت ہی خوبصورت قسم کی حکمتیں سمجھ میں آتی ہیں کہ بعض دفعہ کچھ باتیں سیدھی سیدھی کرنے کی بجائے تھوڑی سی گھما پھرا کے بھی کی جا سکتی ہیں، جس کو ہماری زبان میں کہتے ہیں کہ कहो बहू को, कहो बेटी को और सुनाओ बहू को। मैं सोचती हूँ कि तबलीग में ये अंदाज बड़ा मौसर होता है। बाज लोग इनडायरेक्ट तबलीग करने लगते हैं, डायरेक्ट तबलीग करते हैं, किसी की बुराई देखी तो उसी को कहना शुरू हो गए, किसी महफिल में किसी को देखा तो उसकी बात करने लगे। नतीजा क्या होता है कि वो लोग ऑफेंड होने लगते हैं जो आपके सामने बैठे होते हैं। तो ऐसे मामलात में थोड़ी सी बात इधर उधर करके की जाए तो जिसकी बात होती है वो बहरहाल उसको खुद बहुत समझ लेता है। तीसरी चीज़ इसमें शायद आपने नोट की है कि नहीं, कि जूं ही उन्होंने देखा यूसुफ बिन्यामीन के सामान में से चोरी वो सामान निकला तो कहने लगे हाँ हाँ इसके भाई ने भी चोरी की थी। यानी यूसुफ अलैहिस्सलाम की चोरी की तरफ इशारा कर दिया। वो कहीं बचपन में कहते हैं कि इनके बारे में मशहूर कर दिया था कि ये मतलब अपने घर से चीज़ें लेके तो किसी फकीर को दे देते थे, या एक दफ़ा किसी सबकी चीज़ थी तो इन्होंने अपनी चीज़ किसी और को दे दी, रह जाती बात। तो अल्लाह ताला यानी इसमें उन्होंने फौरन माजी का ताना दे दिया, ये नहीं करना। हमारी एक आदत होती है बुरी कि जब किसी में कोई बुराई देखते हैं ना तो उसके पूरे ख़ानदान को उसके अंदर ले लेते हैं, हाँ हाँ इसकी माँ भी ऐसी थी, इसका भाई भी ऐसा था। हालांकि आप देखें कि कोई तुक नहीं बनता था इस बात के करने का कि हाँ इसके भाई ने भी की थी। और फिर आप देखें कि यूसुफ अलैहिस्सलाम का सब्र, और अगर आपने इस चीज़ पर गौर किया हो कि एक तरफ क्या कह रहे हैं, देखिए जरा आयत नंबर 77 को, उन्होंने कहा अगर इसने चोरी की तो कोई ताज्जुब की बात नहीं, इसका भाई पहले ही चोरी कर चुका है। किसको कह रहे हैं? यूसुफ को कह रहे हैं ना। यूसुफ अलैहिस्सलाम ने इस बात को अपने दिल में रख लिया और इनके सामने बिल्कुल जाहिर ना किया और कहा तुम बदतर जगह में हो, तुम जो बयान करते हो अल्लाह इसे खूब जानता है। और फिर पहले ये कह रहे हैं कि इसके भाई ने चोरी की, एक तरफ हजरत यूसुफ अलैहिस्सलाम को चोरी का इल्जाम लगा रहे हैं, अगला ही जुमला देखिए क्या कह रहे हैं, कालू या अय्युहल अजीज, ओ अजीज मिस्र। यानी दो मुख्तलिफ रवैये, एक तरफ उन पे चोरी का इल्जाम लगा रहे हैं और दूसरे ही जगह उनको खिताब कैसे कर रहे हैं, अजीज मिस्र से। बास दफ़ा ताल्लुकात में, ख़ानदानी रिश्तों में हम लोग भी इसी किस्म की बातें करते हैं, दिल में लानदान कर रहे होते हैं और ज़ुबान से बड़े बड़े अलकाब ले रहे होते हैं। पता ही नहीं इंसानी इल्म की इतनी इंतहा है कि जिसको आप कह रहे हैं अजीज मिस्र असी की बात आप चोरी की तौरत पर कर रहे हैं। तो असल बात क्या है कि इंसान जो है वो बहुत ही ज़्यादा यानी इल्म उसका कमज़ोर है। फिर इसमें एक और चीज़ हमने पढ़ी कि लोगों की बातों पर गम नहीं खाना, जैसे कि हज़रत यूसुफ अलैहिस्सलाम ने अपने भाई को नसीहत की। इससे एक और चीज़ भी पता चली और वो क्या है कि वफ़ाऊ का कुल्ली इल्म अलीम, हर इल्म वाले के ऊपर एक और इल्म वाला मौजूद है। बाज लोग बाज दफ़ा किसी एक इंसान के साथ अपने आप को इतना ज़्यादा स्टक कर लेते हैं कि उनका ख्याल होता है कि इससे ज़्यादा कोई अच्छी बात कर ही नहीं सकता और ये बात आखिरी है। इसी से फिर बाज़ दफ़ा इंसान एक जमूत का शिकार हो जाता है, उसकी सोच में वसत नहीं आती। ठीक है इंसान को मतलब मिसाल है कि आप किसी मस्जिद में जाते हैं, आप वहाँ खुतबा सुनते हैं, बड़ी हद तक मुमकिन है कि आपको उनका तर्ज अंदाज बहुत अच्छा लगे, खिताब का अंदाज अच्छा लगे, आपको उनकी बात अच्छी लगे, बहुत आप कह सकते हैं कि मुझे उनकी बात बहुत अच्छी लगती है। लेकिन आप ये नहीं कह सकते कि इनसे अच्छी बात कोई कर नहीं सकता। आप ये तो कह सकते हैं कि हाँ मेरी पहुंच में तो यही है लेकिन कोई और भी हो सकता है। लेकिन बाज़ दफ़ा हम इंसान कुछ ऐसी ही बातें करने लगते हैं कि जो बात हमारा उस्ताद कर सकता है वो कोई नहीं कर सकता। आप सबको भी यही कहूँगी कि कभी भी ज़िंदगी में आप यानी इस चीज़ को किसी एक उस्ताद के साथ नाम लगा के मत सोचें कि जो बात मैंने आपको बता दी है वही सबसे अच्छी है। नहीं, अभी तक अच्छी है आपने सुनी है लेकिन इससे आगे भी बहुत सारी वसतें हो सकती हैं। लिहाजा अगर मैं आपसे ये कहूँ कि चूंकि आपने मेरी बात सुन ली अब आपको किसी और की नहीं सुननी, तो ये मेरा ख्याल है कि सबसे बड़ा एक झूठ होगा और जिसकी वजह से फिर इंसान की सोच एक खास जहन एक जहन साजी की जाए तो फिर ठीक है। जब आपको वसत चाहिए मुख्तलिफ लोगों से सीखिए, मुख्तलिफ तरफ जाइए। फिर एक मिसाल याद आ गई जो हमने वही अब दिल बदले सीरीज में दी थी कि बाज़ दफ़ा इंसान एक आईना देखता है तो उससे अपनी शक्ल दिखती है, लेकिन अगर आपको अपनी गुद्दी देखनी हो, चोटी पीछे देखें कि क्या मेरी चोटी सही बनी है, तो आप उसे एक आईने से नहीं देख सकते। सामने देखेंगे तो वो दिखती नहीं, उस मिरर को पीछे रखेंगे तो भी नहीं दिखेगी। क्या जरूरत होती है? दो आईनों की जरूरत होती है, एक सामने रखते हैं एक पीछे रखते हैं। इसी तरह علم کے کچھ رخ ایسے ہوتے ہیں جس کو جتنی مختلف طرف سے آپ دیکھیں گے اتنا ہی فائدہ ہوگا. تو اس میں بہرحال علم والوں کی شان بھی موجود ہے, اور اس میں کسی کی کوئی گستاخی نہیں ہوتی کہ اگر آپ کہہ دیں کہ میں نے ہمیشہ تو اس مسجد میں خطبہ سنا, آج میں نے کسی اور میں سنا, ان کا بھی بہت اچھا تھا. لیکن نہ جانے کیوں ہم مسلمانوں کا ایک انداز بنتا جا رہا ہے کہ جب ہم کسی ایک کی تعریف کرتے ہیں تو سمجھتے کیا ہیں کہ دوسرے کی برائی ہو رہی ہے. جیسے کوئی بہو کی تعریف کر دے تو ساس سمجھتی ہے یہ میری برائی ہو گئی, کوئی بیوی کی تعریف کر دے تو شوہر کہتا ہے ہاں میں نے اس کو کون سا غلط رکھا ہوا ہے. ایک کسی گھر میں دیورانی جٹھانی ہے, ایک کی تعریف ہو جائے تو دوسری خود بہت گلٹ فیل کرتی ہے. تو یہ دل کے اندر بوجھ پالنا اور اس طرح کی چیزیں جو ہیں پھر انسان کو اصل چیز سے دور کر دیتی ہیں. آگے دیکھتے ہیں کیا ہوا. ابھی تک کہانی کہاں تک آئی کہ یوسف علیہ السلام چھوٹے بھائی کو جانے نہیں دینا چاہ رہے, اور بھائی جو ہیں وہ ان کو لے کے جانا چاہتے ہیں کیونکہ ان کو بھائی سے کوئی سروکار نہیں. آپ نے دیکھا کہ انہوں نے یہ نہیں کہا کہ بھائی یہ چھوٹا ہے, معصوم ہے, ہم اس کی جدائی نہیں برداشت کر سکتے, بلکہ باپ کی وجہ سے نہیں. تو اس سے بھی پتہ چلتا ہے کہ ان کے دل میں وہ محبت نہیں تھی اس کے لیے جو بھائیوں کے لیے ہو سکتی ہے, لیکن صرف اس لیے لے کے جانا چاہتے تھے کہ کہیں باپ دوبارہ ہمارے ساتھ برا, یعنی اس بات کو برا نہ محسوس کرے.